स्वागत छ फ्रिडम चौतारीमा। आजको विषय छ सूचना प्रविधि विधेयक, जुन विधेयक सरकारले अहिलेको संसदमा छलफलको लागि प्रस्तुत गरेको छ। पत्रकारिता र सामाजिक सञ्जाललाई एकै ठाउँमा राखेर हेर्ने खोजिएको छ। युवाहरू अलिक सचेत भएर यो विधेयकलाई नकोट्याउने हो भने उनीहरूको उद्यमशीलतालाई, उनीहरूको नवीनतम अन्वेषणलाई, युवाहरूको दैनिकी आज यो संचार सूचना प्रविधि बिना असम्भव जस्तै भइसकेको छ। स्वतन्त्र अभिव्यक्तिलाई यसले संकुचित पार्ने देखिएको छ यो विधेयकमा। यही विषयमा हामी कुरा गर्दैछौँ हेमपाल श्रेष्ठ, सन्तोष सिग्देल, सञ्जीव घिमिरे, उहाँहरू अभिव्यक्ति स्वतन्त्रताका अभियन्ताहरू हुनुहुन्छ, साथै अधिवक्ता पनि। त्यस्तै गरेर फ्रिडम फोरमका एक्जिक्युटिभ चिफ तारनाथ दाहाल र म सहजमान श्रेष्ठ यो आजको पडकास्टमा सहभागी छौँ। सूचना प्रविधि विधेयक कसरी अगाडि बढिरहेको छ, सूचना प्रविधि विधेयकै विषयमा हामी छलफल गरौँ यी अभियन्ता र अधिवक्ताहरूसँग। सुरु गरौँ हेमपालजीबाट। हेमपालजी, यो सूचना प्रविधि विधेयक आइरहेछ, यो हामीले अब उपभोग गर्नुपर्ने सामाजिक सञ्जाल, त्यस्तै गरेर इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी, मीडिया, यी सबै कुराहरू योसँग जोडिएका विषयवस्तु हुन् भनेपछि अब यो सूचना प्रविधि विधेयक चाहिँ हामीले देखेको र संसदमा प्रस्तुत भएका जुन विधेयक छ त्यो कुराहरूलाई चाहिँ तपाईँले कसरी अगाडि बढेको जस्तो देख्नुहुन्छ, अथवा त्यसपछि म सन्तोषजी कहाँ आउँछु, त्यसपछि म सञ्जीव कहाँ जान्छु, अनि बिचबिचमा ताराजी तपाईँले पनि केही यसो थप दिनुहोस् है। तपाईँको लेखहरू चाहिँ निकै कडा किसिमले अगाडि बढिरहेछ पत्र पत्रिकाहरूमा।
सञ्जीव, त्यो मेरो लेखहरू त तपाईँले मेन्सन गरि नै हाल्नुभयो। यो सूचना प्रविधि विधेयकले समेट्ने सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ कम्प्युटर हो कि। कम्प्युटर बिनाको त अहिले कुनै जमाना छैन नि त, र इन्टरनेट हो। कम्प्युटर र इन्टरनेटको क्षेत्रलाई नियमन गर्ने हो त्यसमा, अनि अभिव्यक्ति स्वतन्त्रता या सामाजिक मिडिया भने त्यसपछि आउने कुरा हो। अहिलेको जमाना भने कम्प्युटरको जमाना, इन्टरनेटको जमाना, त्यो जमानाको सबै सरोकार यसमा जोडिने भएकोले बहस अझ त्यतातिर जाउँ कि।
धन्यवाद हेमपालजी। त अब त्यो कम्प्युटर र इन्टरनेटमा आफूभित्र छिरेर काम गर्ने अभियन्ता तपाईँले कसरी यसलाई देख्नु भएको छ एकचोटि यसो भनिदिनुहोस्।
धन्यवाद सहजी। मैले अहिलेको यो सूचना प्रविधि सम्बन्धी विधेयकलाई अलिकति पुरानो, जुन हाम्रो अहिलेको हालमा इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट कारोबार सम्बन्धी ऐनलाई दाँजेर हेर्न चाहेँ। सबभन्दा पहिला यो इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट 2005 आउँदाखेरि अध्यादेशको रूपमा आएको थियो, र यसमा चाहिँ तत्कालीन राजा ज्ञानेन्द्र शाहकोबाट अध्यादेशको रूपमा आउँदाखेरि उहाँको यो विशेषमा जाने सम्बन्धमा यो विधेयक अध्यादेशको रूपमा आएको थियो, र पछि यो चाहिँ ऐनको रूपमा हुबहु कार्यान्वयनमा गयो। हुबहु आयो, त्यसमा कुनै तात्विक परिवर्तन आएन।
राजाको प्रत्यक्ष शासनको बेला परिकल्पना गरिएको यो
अध्यादेश मार्फत कानुन हो। यो कानुनलाई चाहिँ त्यो परिप्रेक्ष्यमा हेर्न पर्यो। र अबको यो 2005 2019 यो समय अवधिमा प्रविधिले यति फड्को मारिसकेको छ कि त्यसको लागि नीति नियम कानुनहरू पनि त्यसैको द्रुत गतिमा त्यसलाई पछ्याउँदै हिँडिरहेको छ, र त्यसमा पनि सुधार र त्यसमा नयाँ कुराहरू सामेल हुनुपर्छ भन्ने कुरामा कुनै दुईमत छैन, त्यो ठिक हो। तर अहिलेको कानुनमा हामीले के देख्यौँ भन्दाखेरि त्यसलाई हुबहु आएर केही कुराहरू ठिक थिए, केही कुराहरूमा सुधारको आवश्यकता थियो, प्रविधिमा विकास भएको थियो, त्यो कुराहरूमा केही कुरा थपिएको छ अहिले। तर कस्तो थपिएको छ भन्दाखेरि, यो पहिला त यो एउटै विधेयकले यो सूचना प्रविधि सम्बन्धी कम्प्लिट इकोसिस्टमलाई नै ह्यान्डल गर्न सक्ने परिकल्पना गरियो, जुन अहिलेको यथार्थबाट धेरै टाढाको कुरा हो। सूचना प्रविधि अब त्यो बेला चाहिँ अलिकति फोकस भएर आएको थियो विद्युतीय कारोबार सम्बन्धी भनेर। अहिले चाहिँ सूचना प्रविधि जसको चाहिँ डाइमेन्सन यो विगतको 15 सम्भवतः हरेक क्षेत्रलाई छुने, हरेक क्षेत्रलाई प्रभाव पार्ने, र हरेक नागरिकलाई, हरेक सरकारी निकायलाई यसले चाहिँ एकदमै घनीभूत रूपमा प्रभाव नै पार्ने, र त्यसलाई सरकारको सरकारी संयन्त्र र नागरिकको दिनोदिनको बाँच्ने अधिकारमाथिको सम्बन्ध यसले चाहिँ जोडेको देखिन्छ। त्यसमा अब द्वन्द कहाँ भयो भन्दाखेरि, द्वन्द प्रविधि धेरै अगाडि बढिरहेको छ र बढिसकेको छ र बढिरहेको छ र बढ्ने नै छ, यसमा कुनै दुईमत छैन, र राज्यले यसमा चाहिँ यो प्रविधिसँग हातेमालो गर्नुभन्दा पनि त्यसलाई कसरी रेगुलेट गर्न सकिन्छ भन्ने, त्यो एक प्रकारको सोचाइ ठिक हो। तर त्यो प्रविधि सँगसँगै गएर हातेमालो गरेर त्यसलाई चाहिँ फेसिलिटेट गर्न सक्यो, मध्यस्थ गर्न सक्यो भने यो प्रविधि सहज हुनसक्छ। तर अब त्यसमा चाहिँ कम्प्लिटली कन्ट्रोलको अप्रोच भयो भने त्यो प्रविधि भोलि नकारात्मक पनि हुन सक्छ, भोलि त्यसले चाहिँ नागरिक अथवा सरकारी संयन्त्रलाई पनि आफ्नो कार्य कार्यवाही गर्न चाहिँ केही व्यवधानहरू आउँछन्। अब यसमा मैले सरसर्ती हेर्दाखेरि धेरै नयाँ कुराहरू थपिएको छ, डोमेन सम्बन्धी नयाँ व्यवस्था थपिएको छ, त्यसपछि सामाजिक सञ्जाल सम्बन्धी व्यवस्था थपिएको छ, सँगसँगै यसमा अलिकति यो गोपनीयता सम्बन्धी व्यवस्था थपिएको छ, त्यसपछि अरू व्यवस्थाहरू थपिएको छ। तर यसमा सम्बन्ध बेसिकमा हामीले के हेर्न पर्यो भन्दाखेरि यो सबै विषय छुट्टा छुट्टै ऐनको रूपमा आउनुपर्ने पहिलो सोचाइ हुनपर्ने थियो। किन भन्दाखेरि यो आफैमा यति ठुलो विषय हो कि एउटा सानो परिच्छेदले त्यसलाई सम्बोधन गर्न सक्ने सम्भावना एकदमै न्यून छ। सो पहिलो कुरा हो, त्यहाँ एउटा चाहिँ हामी स्ट्रक्चरल हामीसँग एउटा अलिकति दूरदर्शिता नपुगेको भनौँ, अथवा हामीले त्यसलाई त्यति सिरियसली नलिएको हुनसक्छ। अहिलेको केसमा डोमेन नेमको सञ्चालनको लागि एउटा परिच्छेदले सबै कुरा सञ्चालन गर्न सक्ने सम्भावना कमै छ। डिजिटल हस्ताक्षरको लागि 2005 थियो होला, अब त्यसको आयाम बढेर गइसक्यो, त्यसलाई चाहिँ कसरी एड्रेस गर्ने त्यसको लागि छुट्टै चाहिने आवश्यकता थियो होला। सो हामी चाहिँ के भन्छौँ भन्दाखेरि यसलाई चाहिँ कन्भर्ज्ड एक्ट भन्दा पनि हरेक कुरामा चाहिँ छुट्टा छुट्टै आउनुपर्ने आवश्यकता थियो। सो त्यहाँ एउटा चाहिँ मूलभूत रूपमा सोचाइमा फरक आउनुपर्ने।
तपाईँकामा फेरि आउँला होइन, यो सूचना प्रविधि विधेयक, सन्तोषजी तपाईँ त एउटा कानुन व्यवसायी पनि हुनुहुन्छ, यो विधेयक चाहिँ साँच्चीकै राम्रो हो कि नराम्रो हो, के हो?
धन्यवाद सरजी। यो चाहिँ नि ब्ल्याक एन्ड व्हाइटमा विधेयक राम्रो कि नराम्रो भनेर भन्न चाहिँ अलिकति गाह्रो छ। म यसमा कहाँनिर चाहिँ नि सुधार गर्न सकिने ठाउँहरू छन्, कहाँ चाहिँ मलाई अलिकति भोलि गएर समस्या हुनसक्छ जस्तो लाग्छ भन्ने कुराहरू चाहिँ भन्न सक्छु। एकैचोटि राम्रो नराम्रो चाहिँ भन्न गाह्रो होला। पहिले जुन हेम्पालजीले भन्नुभयो, एउटा कुरा चाहिँ के हो भन्नुभन्दाखेरि, हामीले सरकारी अधिकारीहरूबाट बेला बेलामा के सुन्छौँ भन्दाखेरि, सूचना प्रविधिको क्षेत्रलाई नियमन गर्नको लागि हामी एउटा चाहिँ छाता ऐनको रूपमा यसलाई डेभलप गरिरहेका छौँ भनेर उहाँहरू भन्नुहुन्छ। समस्या के भन्दाखेरि, अहिलेको प्रविधि जसरी डेभलप भइरहेछ अथवा प्राविधिक रूपमा जसरी विकास भइरहेछ, हामी एउटा छाता ऐन बनाएर त्यसले त्योभित्रको सबै आयामलाई, इन्टरनेट इको सिस्टमका सबै पक्षलाई यसले समेट्न सक्छ कि सक्दैन भनेर भन्ने कुरा हो। र जे देखिरहेछ संसारभरिको जस्तो प्र्याक्टिस छ, अरू ठाउँको पनि जे प्र्याक्टिस छ त्यसलाई हेर्ने हो भने त्यो चाहिँ गाह्रो कुरा हो। एकचोटि ऐन बनिसकेपछि प्रत्येकचोटि त्यसलाई संशोधन गर्न सकिँदैन होइन, अनि त्यसपछि सबै कुरालाई लिएर आएर एकै ठाउँमा राख्न जरुरी थिएन। कतिपय कुरालाई यसले सरकारी कामकाज र नियमनलाई नै सहज बनाउँथ्यो कि, किनभनेदेखि यो विधेयकमा हेर्ने हो भने तपाईँको 50 बढी ठाउँमा तोकिए बमोजिम हुनेछ भनेर भन्नेछ। त्यो तोकिए बमोजिम हुनेछ भनेर भनेको भोलि गएर हामी यसलाई रेगुलेसनको माध्यमबाट नियमन गर्छौँ भनेर भन्ने हो। तर समस्या के हुन्छ भन्दाखेरि, तपाईँ राइटको कुरालाई नियमन गर्ने काम मन्त्रालयको लेभलमा, एक्जिक्युटिभ लेभलमा छोड्नु हो भने लेजिस्लेचरको काम के, व्यवस्थापिकाले के गर्ने हो? हाम्रो अधिकार र कर्तव्यलाई नियमन गर्ने काम हामीले व्यवस्थापिकालाई दिएका छौँ। व्यवस्थापिकाले आफूले गर्न सक्ने प्राविधिक रूपको काम मात्रै उसले चाहिँ डेलिगेट गर्ने हो, त्यो कार्यपालिकालाई दिने हो। हामीले सबै कुरा चाहिँ नि कार्यपालिकालाई नियमन गर्ने नाममा 50-60 ठाउँमा चाहिँ भोलि गएर तोकिए बमोजिम हुनेछ, कस्ता सूचना गोप्य रहनेछन् भने तोकिए बमोजिम हुनेछ, कति समयसम्म गोपनीय रहनेछन् भने पनि तोकिए बमोजिम हुनेछ भन्ने जस्तो व्यवस्था राखेर यसले चाहिँ समस्या भोलि गएर अरू मौलिक हक उपर पनि यसले समस्या लिएर आउँछ भन्ने चाहिँ मलाई लाग्छ। र त्यसले गर्दाखेरि अर्को चाहिँ यसमा भएको समस्या के हो भन्दाखेरि, कतिपय कुरा यसको तपाईँले प्रस्तावनालाई नै हेर्नु हो भने यसले चाहिँ नि जस्तो साइबर सुरक्षाको समुचित व्यवस्था गर्ने भनेर भनेको छ, तर साइबर सुरक्षाको बारेमा भित्र गएर हेर्नु भने केही पनि छैन। भोलि गएर त्यसको बारेमा फेरि अर्को एउटा चाहिँ नि रेगुलेसनको माध्यमबाट आउनेछ भनेर भनिन्छ। जबकि साइबर सुरक्षा भनेको यति महत्त्वपूर्ण विषय हो जसको बारेमा संसदमा छलफल हुनु पर्थ्यो उनीहरूले, यसले किनभने यो भनेको नागरिकको अधिकारलाई कुनै हदसम्म लिमिट गर्ने, नियमन गर्ने, नियमित गर्ने त्यसले काम गर्छ भनेपछि हामीले यो काम चाहिँ मन्त्रालय स्तरमा दिँदैछौँ। समस्या चाहिँ टेक्निकल रूपमा, प्राविधिक रूपमा मैले देखेको समस्या भनेको चाहिँ नि यसले धेरैभन्दा धेरै अधिकार कार्यपालिकालाई प्रदान गर्दैछ, जुन कुरा व्यवस्थापिका आफैले नियमन गर्नुपर्थ्यो, यही ऐनको माध्यमबाट नियमन गर्नुपर्थ्यो। र यो ऐन एकै स्वरूपमा एकैचोटि आउन नसकेको भएदेखि यसलाई 2-3 खण्ड गरेर त्यो विषयगत रूपमा ऐन लिएर आउन सकिन्थ्यो भन्ने मलाई लाग्छ।
सञ्जीवजी, हामीले के बुझेका छौँ भन्दाखेरि, आजको हाम्रो दैनिकी जुन छ त्यो सूचना प्रविधि बिना असम्भव छ। तपाईँले पनि यो सूचना प्रविधि विधेयकमा चाहिँ अलिकति खोतल्नु भएको छ, त्यो खोतलेको कुराहरूमा चाहिँ कस्ता खालका सुधारहरू हुनुपर्छ भनेर तपाईँले सोच्नु भएको छ, र तपाईँले दिएका सुझावहरू कस्ता थिए?
यसको प्राविधिक पाटोमा अघि साथीहरूले भनिसक्नु भएको छ, म त्यसैले अलिकति यसको यसले विभिन्न यो एउटा वास्तवमा यो सूचना प्रविधिले धेरै विषयहरूलाई एकै ठाउँमा हालेकोले गर्दाखेरि यसले केही चाहिँ व्यक्तिको स्वतन्त्रता र अधिकारसँग जोडिएका पक्षहरूमा बढी म केन्द्रित हुन चाहन्छु। सरजी, खास गरी अघि नै सुरुमा तारा सरले भनिसक्नु भएको छ कि यो सूचना प्रविधि भनेको अब यो यस्तो प्लेटफर्म हो, मान्छेको कारोबार हुने प्लेटफर्म फेरिएको हो। यो हामीले गर्ने नियमित कारोबार, हामी जुन एउटा अभ्यस्त थियौँ, जुन एउटा परम्परागत शैलीमा गर्थ्यौँ, अब खालि के भने प्लेटफर्म अथवा एउटा त्यो ठाउँ फरक परेको हो। त्यसैले व्यक्तिका अभिव्यक्तिदेखि लिएर सरकारी कामदेखि लिएर व्यक्तिका नियमित कामहरू पनि अब यो प्लेटफर्ममा हुन्छन्। त्यसै गरी व्यक्ति
बन्द व्यापार उद्योग
हजुर बन्द व्यापार व्यवसायदेखि लिएर सारा कुराहरू अब यो प्लेटफर्ममा हुन्छन्। स्वाभाविक रूपमा अभिव्यक्ति पनि यो प्लेटफर्मको एउटा महत्त्वपूर्ण पक्ष हो। त्यसैले व्यक्तिको अभिव्यक्तिसँग जोडिएर बढीभन्दा बढी चाहिँ यो मलाई लाग्छ दफा 94 तपाईँले हेर्नुभयो भने त्यहाँ चाहिँ सामाजिक सञ्जाल मार्फत हुने अभिव्यक्तिहरूलाई पनि यसले केही नियमन गर्न खोजेको छ। तर यसले के गरेको छ भने सिद्धान्त त जुन अभिव्यक्तिको स्वतन्त्रतालाई हाम्रो संविधानले जसरी सुनिश्चित गरेको छ, जसरी अफलाइन प्लेटफर्महरूमा अभिव्यक्तिहरूलाई सुनिश्चित गरिएको छ, स्वाभाविक रूपमा अनलाइन प्लेटफर्महरूमा हुने अभिव्यक्तिहरूको पनि कुराको सुनिश्चितता एउटै हो। त्यसको पृष्ठभूमि पनि एउटै हो, त्यसको सिद्धान्त पनि एउटै हो, र त्यसको सुनिश्चितताको आधार र हामीले व्यक्तिले इन्जोय गर्ने त्यो जुन स्वतन्त्रताको इन्जोय गर्ने तरिका पनि एउटै हो, त्यसको उसै गरी ग्यारेन्टेड गरिसकेका छ। तर यसले अलग ट्रिट गर्छ क्या, यो ऐनले चाहिँ यो प्रस्तावित जुन व्यवस्थाहरू छन् त्यसले फरक हिसाबले व्यवहार गर्छ, ताकि अनलाइन प्लेटफर्ममा भएकालाई गर्ने सरकारको हेराइ अथवा स्टेटको बुझाइ, उसले गर्ने रेस्पोन्स, र अनलाइन प्लेटफर्म मार्फत हुने कुनै कसैले त्यहाँ उसको अभिव्यक्ति स्वतन्त्रता उल्लङ्घन भयो भने अथवा कसैले उसको अभिव्यक्ति स्वतन्त्रता घात गर्यो भने अथवा त्यहाँ सामान्य कुरा गर्दा जुन अफलाइन प्लेटफर्ममा सजाय हुँदैन त्यो कुरा चाहिँ यहाँ चाहिँ सजाय हुन्छ। त्यो पनि अघि सन्तोषजीले भन्नुभएको थियो कि त्यो पनि हाम्रो एउटा जुन प्यानल कोड छ अहिले नयाँ आएको हाम्रो फौजदारी संहितामा प्रस्तावित चाहिँ दण्ड सजायको जुन एउटा ग्राभिटी छ, एउटा 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 सेक्वेन्स छ, त्यसमा चाहिँ नमिल्ने गरिकन सजायहरू प्रस्ताव गरिएको छ। त्यसैले मलाई लाग्छ अभिव्यक्ति र स्वतन्त्रताका दृष्टिले हेर्दाखेरि प्रस्तावित ऐनका प्रावधानहरू चाहिँ व्यक्तिको इन्डिभिजुअल फ्रिडममा अथवा फ्रिडम अफ एक्सप्रेसनमा कटेल गर्ने किसिमको छ जस्तो लाग्छ।
जस्तै अब म ताराजीले एकछिन यसो तपाईँको कुरामै खोतलो, तपाईँले लेख्नु भएको छ नि यो पत्रकारिता र सामाजिक सञ्जाललाई एकै ठाउँमा राख्दा चाहिँ के भयो भन्ने कुराहरू चाहिँ त्यो तपाईँको लेखाइमा पनि देखिया थियो, के हुनु पर्थ्यो साँच्चीकै यसमा?
अघि नै सञ्जीवजीले छलफलमा भनिसक्नुभयो नि इन्टरनेटको प्लेटफर्मले हामीलाई सबै काम गर्न दियो। इन्टरनेटबाट हामी ब्याङ्क पनि चलाउन सक्छौँ, इन्टरनेटबाट हामी कारोबार पनि गर्न सक्छौँ, व्यापार पनि गर्न सक्छौँ, इन्टरनेटबाट हामी पत्रकारिता पनि गर्न सक्छौँ, इन्टरनेटबाट हामी परामर्श सेवा पनि चलनचालन गर्न सक्छौँ, र इन्टरनेटबाट मान्छेको निजी कुराकानीहरू पनि हुन्छ भनेको एउटा माध्यम हो, र त्यो माध्यममा चाहिँ पत्रकारिताको अभ्यास पनि हुन्छ। र त्यो पत्रकारिताको अभ्यास भनेको तपाईँ टेलिभिजन पत्रकारिता गरे पनि इन्टरनेटबाट जान्छ, रेडियो पत्रकारिता गरे पनि इन्टरनेटबाट जान्छ, छापा पत्रकारिता गरे पनि इन्टरनेटबाट जान्छ, जसलाई चाहिँ डिजिटल प्लेटफर्म भनिन्छ। अब यो ऐन चाहिँ त्यो सबै कुरामा लागु हुन्छ। भनेपछि अब अरू जुन मिडिया सम्बन्धी विभिन्न सिद्धान्तहरू कानुनहरू छन् ती त बेकार भए, किनभने यसैले नियमन गर्ने भयो। भनेपछि के लेख्नुहुन्छ, के बोल्नुपर्छ, कस्तो बोल्नुपर्छ, कस्तो चित्र छाप्नुपर्छ, कस्तो भिडियो राख्नुपर्छ, कस्तो सङ्गीत बनाउनुपर्छ, कस्तो गीत राख्नुपर्छ, कस्तो भाषण गर्नुपर्छ, कस्तो व्यङ्ग गर्नुपर्छ, कस्तो विचार दिनुपर्छ भन्ने कुराहरू त मान्छेले विभिन्न प्लेटफर्मबाट गरिरहेछ। त्यो सबै चिजलाई यसले नियमन गर्ने भयो, र नियमन गर्दाखेरि चाहिँ सञ्जीवजीले भने जस्तो एकदम कठोर सजायहरूको व्यवस्थाहरू आएको छ, र त्यो जरुरी थिएन, किनभने पत्रकारिताको विधालाई यसमा ल्याइरहनु पर्ने जरुरी थिएन। जसलाई मास मिडियाको एक्सप्रेसन भन्थ्यो, मास मिडिया सम्बन्धी नै लहरूले चाहिँ गभर्न गर्न सक्थ्यो। जस्तो भनौँ न, तपाईँलाई मैले अहिले यो कार्यक्रममा चाहिँ जथाभावी बोलेर गाली गरेँ भने अब तपाईँले चाहिँ यो पोडकास्ट त हाम्रो चाहिँ इन्टरनेटबाट हाम्रो अहिले श्रोताहरूले सुनिरहनु भएको छ, अब तपाईँले मलाई गाली गरेको मैले चाहिँ गाली बेजती कानुन अदालतमा मुद्दा हाल्न सक्थेँ, तर त्यो पोडकास्टमा बज्यो भने चाहिँ अब सरकारले आएर मलाई पुलिसले बाँधेर मलाई चाहिँ फौजदारी मुद्दा लगाउन सक्ने भयो। यस्तो किसिमले यो जाने भयो भने चाहिँ अब बोल्ने कुरा, लेख्ने कुरा, अभिव्यक्त गर्ने कुरा डिजिटल प्लेटफर्ममा जसरी भइरहेछ, मान्छेले टेलिफोन गर्ने कुरा, एसएमएस गर्ने कुरा, यी सबै कुराहरूलाई चाहिँ कठोर नियमन र नियन्त्रणको खतरा चाहिँ यसमा प्रस्तावित छ।
हेमपालजी, तपाईँ त प्राध्यापन पनि गर्नुहुन्छ, होइन, आजका युवाहरू यो सामाजिक सञ्जाल, यो सूचना प्रविधि बिना चाहिँ बाँच्न नसक्ने युवाहरू छन् भनेपछि युवाहरूलाई त जुन यो विधेयक आउँदैछ त्यसले त उनीहरूलाई के गर्न खोजेको जस्तो देखिन्छ? यो युवाहरू त साँच्चीकै छटपटाउने होला नि, तपाईँ के छ यसमा ओपिनियन?
सहजी, यसमा अब मैले आफ्नो सर्कलमा जो युवा साथी भाइ बहिनीहरू हुनुहुन्छ उहाँहरूले धेरै नयाँ नयाँ इनोभेटिभ व्यवसायहरू गरिराख्नु भएको छ, र यो इनोभेसनको अघि तारा सरले भन्नु जस्तै मिडियम नै इन्टरनेट भएको छ, त्यो माध्यम नै इन्टरनेट हो, र त्यो माध्यमबाट इनोभेसन गर्दाखेरि उहाँलाई चाहिने भनेको स्वतन्त्रता, उहाँलाई चाहिने भनेको फ्रिडम हो, उहाँलाई चाहिने भनेको एक प्रकारको जति सकिन्छ ग्यारेन्टी हो कि उहाँको इनोभेसन प्रोटेक्ट हुन्छ, उहाँले गरेको एक्सप्रेसन भोलि राज्यले पनि प्रोटेक्ट गर्छ र त्यसको बिजनेस मोडल पनि प्रोटेक्ट हुन्छ। यहाँ अहिले अलिकति दुविधा के देखिएको छ भन्दाखेरि, यसमा जुन प्रावधानहरू छ, क्लाउड सेवा सम्बन्धी प्रावधान भनौँ, डोमेन नेम सम्बन्धी प्रावधान भनौँ, कुनै पनि आइटी व्यवसायले गर्नपर्ने दर्ता सम्बन्धी प्रावधान भनौँ या अरू प्रावधानहरू छ, त्यो एकदमै लुज रूपमा आएको छ, एकदमै वेग छ र जसले गर्दाखेरि यो इनोभेसनलाई जुन युवा भाइ बहिनीहरूले लिनुभएको एउटा सपना छ नेपालमै बसेर नेपालको लागि फरेन करेन्सी पनि अर्न गर्ने, यहीँ आफ्नो परिवारसँग बसेर बाहिरको काम पनि नेपालमा ल्याएर गर्ने, यहाँ रोजगार र स्वरोजगारको अवसरहरू बनाउने जुन उहाँहरूले सपना लिनुभएको छ, त्यो सपनामा उहाँहरूलाई क्लियर पिक्चर आउने अवस्था छैन। यसमा चाहिँ त्यो समस्या चाहिँ मैले यसमा प्रष्ट रूपमा देखिरहेको छु। किन भन्दाखेरि अब यसमा जुन टेक्निकल जुन टर्म्सहरू राखिएको छ त्यो एकदमै एक त होलिस्टिक छ, जुन ऐनको रूपमा आउँदाखेरि एकदमै गाह्रो हो, होलिस्टिक छ, र अर्को कुरा चाहिँ वेग छ। अब क्लाउड सेवा भनिएको छ, क्लाउड सेवा त अब नर्मली त्यसलाई चाहिँ गएर भोलि यो विधेयकको अनुरूपमा जाने भने भोलि गएर त्यसलाई लाइसेन्सिङ रिजिममा जानुपर्छ, कुनै पनि क्लाउड सेवा भोलि गएर मन्त्रालय मार्फत भएको विभागमा गएर चाहिँ दर्ता भएर त्यसलाई चाहिँ उहाँले लाइसेन्स दिने प्रावधान छ। यहाँ त अब एउटा दुईजना भाइ बहिनीहरूले बसेर आफूले बनाएको एउटा सफ्टवेयर अथवा एप्लिकेसन पनि क्लाउड सेवा हुनसक्छ, अब त्यसलाई कसरी हामीले चाहिँ सञ्चालन गर्ने? अब सामाजिक सञ्जालको कुरा आयो, सानसानो एउटा एप्लिकेसनहरू जुन यसको डेफिनेसन छ त्यो एकदमै अलिकति वेग छ, साइबर भन्ने के हो डेफिनेसन्स छैन, अनि त्यो कुरालाई कसरी हामीले प्रोटेक्ट गरेर लैजाने? र युवाहरूको उहाँहरूलाई जबसम्म तपाईँले त्यो ग्यारेन्टी दिन सक्नुहुन्न कि तपाईँले गरेको कामलाई भोलि राज्यले पनि प्रोटेक्ट गर्छ, भोलि बिजनेस सेक्टरले पनि त्यसलाई चाहिँ प्रमोट गर्छ भन्ने कुरा दिन सक्दैन भने युवाहरू त्यसमा चाहिँ हतोत्साहित हुने कुरा चाहिँ सामान्य हो। र त्यो सँगसँगै जुन अहिले बिजनेसहरू छ त्यो बिजनेसले पनि क्ल्यारिटी देख्न सकिरहेको छैन, कहाँ लान खोजिएको छ यो सूचना प्रविधि सम्बन्धी जति पनि इनोभेसन छ, जति पनि बिजनेस छ, जति पनि एन्टरप्रेनरसिप्सहरूको इनिसिएटिभ्सहरू छ, हामी कहाँ जान खोजिरहेको छौँ भन्ने कुरामा चाहिँ प्रष्टता चाहिँ छैन, र त्यसले चाहिँ अलिकति यसमा चाहिँ एउटा अप्ठ्यारो सृजना चाहिँ गर्छ।
सन्तोषजी, यसमा नि तपाईँले के राख्ने?
एकैछिन, भेमपालजीले जे भन्दै हुनुहुन्थ्यो नि यसमा परिभाषाहरू कस्ता छन्, यसले के समस्या ल्याउँछन् भन्ने कुरा अघिदेखि तपाईँले पनि कुरा गरिसक्नुभयो दुई तिनचोटि हामी सामाजिक सञ्जालको बारेमा, किनभने अहिले सबै कुरा सामाजिक सञ्जालमय भएको छ। बिचमा सरकारी अधिकारीहरूले के पनि भन्नुभयो भन्दाखेरि हामीले सामाजिक सञ्जाल दर्ता गर्नुपर्छ भनेका थियौँ, यो विधेयकको विरोधीहरूले चाहिँ सामाजिक सञ्जालको खाता दर्ता गर्नुपर्छ भनेर भन्ने हल्ला चल्लाइयो, त्यस्तो केही पनि होइन भन्ने उहाँहरूबाट चाहिँ एउटा एक किसिमको चाहिँ स्पष्टता पनि उहाँहरूले पार्न खोज्नु भएको थियो। तर सामाजिक सञ्जालकै विषयमा पनि कति यसमा समस्या छन् भन्ने कुरा निस्किसके भएर मात्र मैले भन्न खोजेको। जस्तो सामाजिक सञ्जाललाई के गरी परिभाषित गरिएको छ यो विधेयकमा भन्दाखेरि, कुनै व्यक्ति वा संस्थालाई एक अर्कासँग अन्तर्क्रियात्मक सञ्चार गर्न सक्ने सुविधा तथा प्रयोगकर्ताले निर्माण गरेको विषयवस्तु प्रसार गर्ने सुविधा समेत प्रदान गर्ने इन्टरनेट वा सूचना प्रविधिमा आधारित प्रणाली सम्झिनु पर्दछ। अब तपाईँले यो पोडकास्टमा राख्नुभयो र त्यो पोडकास्टमा कसैले कमेन्ट गर्न सक्ने सिस्टम छ भनेदेखि यो पनि सामाजिक सञ्जाल भयो। र यसमा अब तपाईँले यो दर्ता गर्नुपर्छ कि पर्दैन होला त? यो सामाजिक सञ्जाल हो भने दर्ता गर्नुपर्छ कि पर्दैन? र यो परिभाषा अनुसार भोलि तपाईँलाई सहजै अब यो पोडकास्ट चाहिँ सामाजिक सञ्जाल हो कि तपाईँ यसलाई लगेर छुट्टै दर्ता गर्नुहोस् नत्र पनि तपाईँले चलाउन पाउनुहुन्न भनेर भन्न पाउने कि नपाउने? यो यस्तो किसिमको भे किसिमको परिभाषा राखिएको छ जसले गर्दाखेरि कुनै पनि एप्लिकेसन जसले चाहिँ नि अन्तर्क्रिया गर्न सक्छ, इन्टरेक्सन गर्न सक्छ, त्यो सबै सामाजिक सञ्जाल हो भनेर भनिएको छ।
मलाई लागेको त्यसमा अझ स्पष्ट पनि हो, त्यो परिभाषा हेर्दा मैले के बुझेँ भने तपाईँले भने जस्तो इन्टरनेट बेस्ड प्लेटफर्महरू त हुने नै भयो। जस्तो तपाईँको र मेरो मोबाइलमा तपाईँले र मैले एसएमएस गऱ्यौँ भने, तपाईँ र मैले टेलिफोनमा कुरा गऱ्यौँ भने, त्यो पनि सामाजिक सञ्जालको परिभाषा। त्यहाँ विद्युतीय यन्त्र उपकरणबाट भन्ने पनि छ, त्यसैले त हाम्रो चाहिँ टेलिफोन कन्भर्सेसन पनि सामाजिक सञ्जाल भयो, होइन र? अब भन्छ दुईजनाले टेलिफोनमा गर्ने कुरा नि दर्ता गर्नु पर्छ।
र यसले अघि नै भनेको जस्तो इनोभेसनमा के असर पार्छ भनेर भन्दाखेरि, मानव अरू देशहरूमा नयाँ पुस्तालाई नयाँ पिँढीलाई प्रोत्साहित गर्नको लागि इन्क्युबेसन ल्याबहरू त्यसपछि गएर सिड फन्डहरू दिइन्छ। हामी कहाँ यहाँ हुने के भयो भन्दाखेरि भोलि चारजना मिलेर हामी चाहिँ यो सञ्जाल तयार गरौँ, यसको बेटा भर्जन तयार गरौँ र यसलाई चाहिँ रोल गरेर रोल आउट गरेर हेरौँ चल्छ कि चल्दैन भनेर भन्ने हो भने भोलि नै उनीहरू समातिन सक्छन्, थुनिन सक्छन्, किनभने दर्ता भएको छैन, तिमीहरूले युजर के गरेर लिएर आयो भनेर भन्ने कुरा हुन्छ। त्यसले गर्दाखेरि मान्छेलाई यदि म समातिन सक्छु भनेदेखि म किन यहाँ लगानी गरिरहँ? म त बाहिर जान्छु, अरू ठाउँमा अरू अपर्च्युनिटीहरू हेर्छु, म किन यसमा दिमाग खराब गरौँ भनेर भन्ने हुन्छ। त्यसले गर्दा नयाँ पुस्तालाई यहाँ आउनलाई कुनै नयाँ कुरा ट्राई गर्नलाई, एक त हाम्रो संस्कृति के छ भनेर भन्दाखेरि, हामीले अहिलेसम्म पनि मेरो पुस्ता र म पछिको पुस्तासम्म पनि सबभन्दा सेक्युर भनेको जागिर हो, जागिर खानुपर्छ भनेर भन्ने सिकायौँ। रिस्क लिने, नयाँ कुरा चाहिने अनुसन्धान गर्ने, नयाँ आविष्कार गर्ने कुरामा हामी जोड दिनै सकेनौँ। र यो कल्चरले हामीले जसरी बाँध्न खोजिरहेका छौँ नि, यसले गर्दाखेरि त्यो रिस्क लिने कल्चरमा अझ कमी आउँछ। मान्छेहरूले त्यो रिस्क लिन चाहँदै चाहँदैनन्। कुनै राज्यले म माथि निगरानी राख्छ, मलाई चाहिँ समाउन सक्छ, मलाई थुन्न सक्छ भने म किन नयाँ कुरा ट्राई गरौँ, म किन नयाँ प्रयास गरौँ। त्यसले गर्दाखेरि यसले चाहिँ नि मैले देखेको चाहिँ के हो भन्दाखेरि, यसले नवप्रवर्तन भनेर जति गफ चाहिँ भइरहेको छ अथवा जति सरकारको तर्फबाट त्यसलाई चाहिँ हामीले प्रवर्धन गर्छौँ भनिरहेका छौँ, त्यसलाई त्यसको खुट्टा काट्ने काम चाहिँ यो ऐनले गर्नेछ।
यही कुरा अब जस्तै सूचना प्रविधिको विकासले चाहिँ उद्यमशीलतालाई यसले चाहिँ माध्यमको रूपमा अगाडि बढाउन सक्छ, नवीनतम अन्वेषणलाई चाहिँ यसले प्रशय दिन्छ, सञ्चार व्यवसायमा युवाहरूलाई अगाडि बढ्नलाई राम्रो वातावरण दिन्छ भनेर हामीले सोच्ने, अनि यो विधेयक ल्याउने चाहिँ सरकारले त्यसलाई चाहिँ सकेसम्म आफ्नो अनुकूल नियन्त्रण गरेर चाहिँ राख्ने।
सहजी जस्तो यो विधेयकले त भोलि हाम्रो शासन व्यवस्था कस्तो हुन्छ भन्ने कुरा पनि निर्धारण गर्छ। अहिले त संसारभरि राज्यले दिने सेवाहरू, नागरिकलाई दिने सेवाहरू छिटो होस्, भरपर्दो होस्, क्वालिटी होस्, छिटो मान्छेले पाउन र त्यसबाट प्रभाव राम्रो परोस् भनेर हामी सबै चाहिँ ई गभर्नेन्सको कुराहरू गरिराखेका छौँ। मानिसहरूको बिचको डेटाहरू त्यही अनुसारको चाहिँ संरक्षण गर्ने कुराहरू गरिराखेका छौँ। शासन प्रणालीलाई नै एउटा ई डेमोक्रेसीको कुरा गरिन्छ, त्यो कुराहरूलाई त यसले त घात गर्ने भयो। त्यसैले हाम्रो चाहिँ एकातिर्फ नयाँ पुस्तालाई एउटा इनोभेटिभ इन्टरप्रेनियरसिपमा आउने कुरामा निषेध गर्ने भयो, अर्कोतर्फ नागरिकहरूको बिचको संवाद र छलफल, विचार विमर्श अथवा अभिव्यक्ति बहसहरूलाई पनि यसले निरुत्साहित गर्ने भयो, अर्कोतर्फ तपाईँको हाम्रो मुलुकको अबको भोलिको शासन प्रणालीको भविष्य पनि यस्तै पुरातनै भइरहने भयो, किनभने त्यसले चाहिँ एउटा पर्याप्त रूपमा ई गभर्नेन्सका स्कोपहरूलाई पनि यसले चाहिँ संरक्षण दिँदैन जस्तो लाग्छ। यसैले छाता ऐन बनाउने नाउँमा धेरै कुराहरू छुटेको, अनि जुन कुरामा चाहिँ राज्यले बलियो बनाइदिनु पर्थ्यो नागरिकलाई, त्यहाँनिर चाहिँ नागरिकको खुट्टा समात्न खोजेको अलि अन्योलग्रस्त नै जस्तो देखिन्छ। अझ बुँदागत रूपमा सञ्जीवजी तपाईँलाई के लाग्छ, यसले मानिसको बोल्न पाउने र सृजनशील कुराहरूलाई चाहिँ धेरै नै घात गर्छ जस्तो तपाईँले पनि हेरिरहनु भएको छ नि, भन्नुहोस् न थप।
होइन, अघि नै कुरा आइसक्यो, फेरि पनि म अलिकति केही कुरा थप्छु। जस्तो प्राविधिक पक्षमा कुरा गर्नुभएको छ सन्तोषजीले पनि, अलिकति बोल्न पाउने कुरैमा म अलिकति जोड दिन्छु। जस्तो सूचना त अब मेजर पक्ष नै हो, यो इन्फर्मेसन डाटाको त एउटा मेजर कम्पोनेन्ट नै हो यो ऐनको। अबको यो आइटी लले समेट्ने भनेको सूचनाको विषय, यो विषय भनेको चाहिँ न कि व्यावसायिक कारोबार मात्रै होइन कि अभिव्यक्तिका कुराहरूमा त स्वाभाविक रूपमा आउँछ, तर त्यो सूचनामा पनि जस्तो एउटा प्रावधानै म यहाँ भन्न खोज्दै थिएँ, जस्तो सूचना यहाँ नियन्त्रकको व्यवस्था गरिएको छ र कतिपय अवस्थामा चाहिँ उसले बिना अनुमति नै सूचनामा उसको चाहिँ एउटा नन हिन्डर्ड एउटा एक्सेस, त्यो एउटा पहुँच, निर्वाध हिसाबको पहुँच छ। तर त्यो त्यसरी पहुँच, सूचनामा पहुँच हुँदाखेरि त्यो व्यक्तिगत यस्ता सूचनाहरू, त्यस्तो निकायको कुनै पनि कम्पनीको कारोबारको सूचना कसरी प्रोटेक्सन हुन्छ त भन्ने कुराको बारेमा यो ऐन त्यति प्रष्ट छैन। त्यसैले व्यक्तिगत सूचनाहरूमा हुने पहुँच र त्यसको प्रयोग दुरुपयोग नहुने कुराको सुनिश्चिततामा यो ऐन अलिकति चुकेको पनि देखिन्छ। त्यसैले यो कुरामा पनि अथवा हामीले छुट्टै डाटा प्रोटेक्सन लको पनि कुरा गरिराखेका छौँ, त केही प्रावधानहरू हाल्न खोजिएको छ तर त्यो कुरामा ऐनले छोएको छ, तर त्यसमा पूर्ण रूपमा व्यवस्था गर्न सकेको छैन।
मैले बुझेअनुसार अघि नै भन्न खोजेको चाहिँ, जस्तो तपाईँ यो कम्प्युटर अहिले चलाइरहनु भएको छ, यो कम्प्युटरभित्र भएका सम्पूर्ण फाइलहरूमाथि चाहिँ राज्यले जहिले पनि त्यसलाई चाहिँ खोल्न सक्ने, हेर्न सक्ने भयो होइन? अथवा तपाईँले मलाई इमेल गर्नुभयो भने त्यो इमेलमा पनि राज्यले नियन्त्रण गर्न सक्ने
हुन सक्ने भयो,
अथवा तपाईँले मलाई भाइबरमा लेख्नुभयो अथवा मेसेन्जरमा केही लेख्नुभयो भने त्यो पनि हेर्न सक्ने भयो होइन? अथवा तपाईँको चाहिँ पर्सनल डिटेल्सहरू कुनै ब्याङ्कमा होला अथवा तपाईँको कुनै कार्यालयमा होला त्यो कम्प्युटर डेटाको रूपमा, त्यो कुरामा पनि राज्यले चाहिँ मन परि ढङ्गले नियन्त्रण गर्न सक्ने भयो। त्यही हो,
सही हो, त्यो कुरामा पहुँच
खोजे हो तपाईँले,
हजुर, त्यो कुरामा पहुँच चाहिँ हुने भयो, तर त्यो कुराको त्यस्तो डाटाहरूमा पहुँच गरिसकेपछि त्यो डाटाको प्रोटेक्सनको ग्यारेन्टीमा चाहिँ अलिकति यो ऐन चुकेको छ। कसरी त्यसको गोपनीयता मेन्टेन हुन्छ भन्ने कुरामा चाहिँ अलिकति केही प्रावधानहरू हाल्न खोजिएको छ, तर त्यसलाई सेपरेट लले गाइड गर्नुपर्थ्यो। यो कुरामा चाहिँ ऐनले अलिकति, अघि हेमपाल सरले भने जस्तो धेरै कुरा हालिएको छ, जुन अपूर्ण छ त्यस्तो खालको देखिन्छ।
हेमपालजी एउटा कुरा कस्तो आयो भने राज्यमा जनता अधिकार सम्पन्न हुने कि सरकार अधिकार सम्पन्न हुने, यो विधेयकले चाहिँ के भन्न खोज्यो भन्दाखेरि सरकार चाहिँ धेरै अधिकार सम्पन्न बलियो हुनुपर्छ भन्ने कुराहरू यो विधेयकले बारम्बार भन्न खोजिरहेछ। तपाईँले चाहिँ अब हेर्दाखेरि यो नागरिक बलियो हुनुपर्ने कि सरकार बलियो हुनुपर्ने जस्तो लाग्छ?
मैले यसमा देखेको पाटो कस्तो भन्दाखेरि सरकारले प्रविधिको पक्षमा हेर्दाखेरि नागरिकलाई प्रयोगकर्ता मात्रै देख्यो, कन्ज्युमर मात्रै देख्यो, युजर मात्रै देख्यो र अलिकति प्यारेन्टल गाइडलाइन भनिन्छ नि अलिकति संरक्षण गर्ने, यो चाहिँ हाम्रो यो नागरिक हाम्रो बच्चा हो यसलाई चाहिँ यसरी जोगाउनुपर्छ भन्ने आँखाले मात्रै हेरेर बढी कसी कसाई भएको जस्तो देखिएको छ। तर सूचना प्रविधि हामी कन्ज्युमर मात्रै होइन, हामी सृजक पनि हो, हामी गएर यो इनोभेसन गर्ने हामी एउटा जमात पनि हो, यसमा बिजनेस बिल्ड गर्ने एउटा जमात पनि यहाँ छ, त्यो नागरिक नै छ। र अघि सरले भन्नुभएको कुरामा चाहिँ त्यो एङ्गलबाट हेर्ने हो भने अब हाम्रो यति लामो द्वन्द्वबाट हामी नेपाली नागरिकहरू अगाडि आएको छौँ, यो अधिकारको लागि नै हो, यो चाहिँ स्वतन्त्रताको लागि हो, यो चाहिँ नागरिकमा रहेको सार्वभौम सत्ता नै राज्यले सावार गरेर सञ्चालन गर्ने हो, त्यसमा त कुनै दुई मत नै छैन, त्यसमा हामी सम्भवतः यो हामीले यो हाम्रो विगतको 20-25 वर्षको हाम्रो इतिहास त्योभन्दा अगाडि कुनै, तर यो विगतको 20-25 वर्षको त्यही नै हो। तर यो आइटीको सन्दर्भमा हामीले के देख्यौँ भन्दाखेरि यो युजर मात्रै देख्ने र युजरले नजानेर अथवा अलिकति बढी जान्ने भएर अर्काको अधिकारमाथि हस्तक्षेप गर्नेलाई रोक्ने भन्ने चाहिँ अलिकति प्यारेन्टल गाइडलाइन बढी आयो कि हरेक कुराहरूमा, होइन यो गर्न नपाउने, यसरी गर्न नहुने र
प्राको कुरामा मलाई कानेर जोड्न मन लाग्यो, बडा चित्त बुझ्यो कि हेमपालजीको कुरालाई। सञ्चार मन्त्रीजीले के भन्नुभयो भने हामीले कस्तो संस्कृति बनाउने, हामीले कस्तो समाज बनाउने, नेपाली सभ्य समाज हुने कि नहुने त्यसमा हामी गम्भीर छौँ र त्यस्तो एउटा छुट्टै सभ्य नेपाली समाज बनाउनको लागि नेपाली मौलिक संस्कृति अर्कै मर्यादित संस्कृति बनाउनको लागि हामीले यस्तो कानुन बनाएको, जथाभावी हाम्रो समाजलाई संस्कृतिलाई हाम्रो बहसलाई भत्काउने भनेर उहाँले भन्नुभयो। त्यसको अर्थ चाहिँ यो होल समाजलाई मा जे व्यवहारहरू भइरहेका छन् ती सबै कुराहरू बिग्रिएर गइरहेछन्, अराजक भइरहेछ, ती कुरा स्वच्छन्दता भइरहेछ, नेपाली संस्कृतिलाई को विरुद्ध छन् अथवा नेपाली समाजको एउटा सभ्यतालाई भत्काइरहेछ भने एउटा नयाँ सभ्यता सिर्जना गर्न यी सबै कुराहरूमा चाहिँ सरकारले एउटा आफू संरक्षक एउटा सरकारले चाहिँ बढी चासो र भूमिका प्रत्येकमा खोजे त्यही हो भन्न खोज्नुभयो।
मैले यसमा अलिकति भिन्नता चाहेँ सरसँग कुरा त्यतातिर नै हो, तर यसमा कस्तो देख्यो भन्दाखेरि जसरी यहाँ धेरै कुराहरू परिभाषित गरिएको छ, उपकरण भनिएको छ, कुनै पनि उपकरण, अब उपकरणमा सफ्टवेयर पनि पर्छ होइन, त्यो प्रयोग गर्नको लागि पनि मैले भोलि गएर विभागबाट चाहिँ स्वीकृति लिनुपर्ने अवस्था छ उपकरणमा। अब यो होइन अब अहिलेको अवस्थामा चाहिँ टेलिकम्युनिकेसनमा त्यो ठिक छ, किन भन्दाखेरि टेलिकम्युनिकेसनमा एउटा निश्चित कामको लागि त्यसमा चाहिँ राज्यको भोलि गएर तपाईँको चाहिँ सूचना तपाईँको चाहिँ कन्फिडेन्सियलिटी सिक्युरिटी धेरै कुराहरू म्याटर गर्छ, त्यहाँ आवश्यक पनि छ त्यहाँ। तर यसमा चाहिँ जुन हिसाबले अब 81 उपकरणलाई जुन हिसाबले डिफाइन गरियो त्यसमा चाहिँ के भनिएको छ भन्दाखेरि कुनै पनि सफ्टवेयर टुल्स अरू कुराहरू सबै कुरालाई चाहिँ भोलि गएर तोके बमेजिम हुनेछ भनिया छ, तर त्यो तोके बमेजिम भन्दाखेरि
भोलि
त्यो त्यहाँ धेरै कुरा तोकिने खतरा छ, त्यसले चाहिँ इनोभेसनलाई किल गर्छ। मैले अघि भन्न खोजेको चाहिँ हामी युजर मात्रै होइन, होइन साइबर सिक्युरिटीका साइबर फोरेन्सिकका धेरै टुल्सहरू यहाँको नेपालमा बसेका युवाहरूले भाइ बहिनीहरूले साइबर सिक्युरिटीका धेरै सर्भिसेसहरू बाहिरको कम्पनी बाहिरको सरकारहरूलाई दिइरहेको छ, त्यो उहाँहरूले कसरी प्रयोग गर्ने, किनभने उहाँहरू त्यसलाई चाहिँ राम्रो देहको लागि प्रयोग गरिराख्नु भएको छ, त्यो देहमा चाहिँ फोकस गर्न सक्नु पऱ्यो न कि त्यसको चाहिँ के अरे लिमिटिङ कन्ट्रोलमा। सो त्यो कुराहरू यसमा छ, यस सँगसँगै अब धेरै कुराहरू, अब जसरी यो दुई गमा जुन इन्टरमिडिएटरी भनेर जुन पहिलाकोमा चाहिँ थियो अहिले त्यो इन्टरमिडिएटलाई चाहिँ त्यो बाट हटाइएको छ, त्यो भन्न खोजेको के भन्दाखेरि हामी मेयर युजर भएर मात्रै यो सूचना प्रविधिको प्रयोगकर्ता मात्रै भएर रमाउने कि यो सूचना प्रविधिलाई हामीले प्रयोग गरेर नेपालको विकास क्रममा चाहिँ यसलाई नै एउटा कोसे ढुङ्गा बनाएर एउटा चाहिँ माध्यम बनाएर अगाडि बढ्न सकिन्छ भन्ने त्यो परिकल्पनामा हामी पछाडि छौँ भन्ने कुरा चाहिँ मैले यसमा अलिकति त्यो कुरा चाहिँ राख्न चाहेँ।
अब हामी अन्त सन्तोषजी कानुनी कुराहरूमा तपाईँले धेरै अगाडि धेरै कुराहरू पनि भन्नुभएको छ यो सूचना प्रविधि विधेयकको बारेमा, होइन साँच्चीकै अब यो सूचना प्रविधि विधेयक यसको नियत के होला, होइन यसले चाहिँ साँच्चीकै राम्रो गर्न खोज्ला कि नराम्रो गर्न खोज्ला अथवा चाहिँ के सुझावहरू दियो भने
सहजै अझ त्यसो भन्दा पनि यसको राम्रो नराम्रो केलाउने काम त छँदैछ। यो अहिले संसदमा विचाराधीन अवस्थामा छ, सुधार गर्ने यही बेला हो। त्यसले अलिकति हामीले सुधारका बुदागत कुराहरूमा पनि छलफल गर्दाखेरि राम्रो होला कि हाम्रो श्रोताहरूलाई।
यो चाहिँ हामी अबको अर्को एपिसोडमा हामी गरौँला, यहाँ समय चाहिँ एकदमै लामो भयो। सन्तोषजीको कुराबाट हामी चाहिँ यो पडकास्ट टुङ्ग्याउँछ है त।
यो टुङ्ग्याउने भन्नुभयो, बिचमा आएको कुराहरू अलिकति जोडेर अगाडि बढाउँ जस्तो लाग्यो। जस्तो सरकारले अलिकति प्यारेन्टल अभिभावकत्व ग्रहण गरेर के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने कुरा जुन एमजीले गर्नुभयो, मलाई त्यो इन्ट्रेस्टिङ लाग्यो। र सँगसँगै के पनि हो भन्दाखेरि सरकारले के गर्न पाउँछ र के गर्न पाउँदैन भनेर एउटा लिमिटेसन भनेको संविधान हो। हाम्रो संविधानले मौलिक हकको रूपमा तोकेर तिमीले यति नियमन नियमित गर्न पाउँछौ है, यतिसम्म नियमन गर्न पाउँछौ है भनेर तोकिदिएको छ, र त्योभन्दा बाहिर गएर नियमन गर्न पाइँदैन भन्ने हो। अहिलेको विधेयकले कतिपय अवस्थामा त्यसरी सुनिश्चित गरेका मौलिक अधिकारहरूलाई नै प्रभाव पार्ने देखिएका छन्। यसले अभिव्यक्ति स्वतन्त्रताको अधिकार, गोपनीयताको अधिकार, त्यसपछि गएर यो डिग्निफाइड लाइफको जीवनको अधिकारसम्ममा प्रभाव पार्न सक्छ, र त्यही भएर यसमा चाहिँ संशोधन जरुरी छ भन्ने हो। अब यसलाई के गर्न सकिन्छ भनेर भन्दाखेरि मैले देखेको चाहिँ के भन्दाखेरि सरकार एउटा मौका चुकाउँदैछ। यो त्यो मौका चुक्नेवाला मौका के हो भन्दाखेरि यो ऐनलाई सूचना प्रविधि क्षेत्रको विकासको लागि प्रयोग गर्न सक्थ्यो। जुन कुराको लागि यो ऐनले राखेको हो त्यसले साँच्चीकै सूचना प्रविधि क्षेत्रको विकासमा प्रभाव पार्छ कि पार्दैन, त्यसले सकारात्मक प्रभाव पार्छ कि पार्दैन भन्ने कुरामा चाहिँ मलाई चाहिँ नै शङ्का लाग्छ। किनभने जुन पोजिटिभ इनर्जीका साथ यो आउनु पर्थ्यो, जुन सकारात्मक सोचका साथ यो आउनु पर्थ्यो, यो चाहिँ नियमन गर्ने सोचका साथ आयो कि यो क्षेत्रलाई के गरी अगाडि बढाउने भन्ने भन्दा पनि यसका प्रयोगकर्ताहरूलाई के गरी नियमित गर्ने भनेर भन्ने हिसाबले आइरहेछ। त्यो एउटा ठुलो समस्या हो। र अहिले हामीले थाहा पाए अनुसार उपसमितिले आफ्नो प्रतिवेदन दिइसकेको छ, समितिमा गइसकेको छ, त्यसले गर्दाखेरि हामीसँग निकै सानो विन्डो, सानो झ्याल बाँकी छ यसलाई सुधार गर्न सकिने। त्यसले गर्दाखेरि समितिले त्यो कुरालाई ग्रहण गर्न सक्यो भने राम्रो हुन्थ्यो। यसमा भएका समस्याहरू थुप्रै संस्थाहरूले यसमा काम गरेर चाहिने सुझावहरू दिएका छन्। इन्टरनेट सोसाइटीले पनि यसमा सरकारलाई के कुन कुन पक्षमा सुधार गर्नुपर्छ भनेर भन्ने मन्त्रालयमा नै हामीले बुझाएका पनि थियौँ होइन। त्यसले गर्दाखेरि आउने दिनमा चाहिँ नि गर्न सकिन्छ भनेदेखि नियमन गर्ने ढाँचाबाट अगाडि बढेर के गरी यसलाई चाहिँ नि सहजीकरण गर्ने, व्यवसायलाई सुरक्षित रूपमा अगाडि बढाउन सहयोग गर्ने भनेर भन्नेतिर गयो भने चाहिँ सहज हुन्छ। जस्तो हिजोसम्म अहिलेको विद्युतीय कारोबार ऐनले फौजदारी दायित्वबाट इन्टरमिडिएटलाई रोकेकोमा अब उपसमितिले यसलाई परिवर्तन गरेर देवानी दायित्व मात्र होइन फौजदारी दायित्व पनि वहन गर्नुपर्ने हुन्छ भनेको छ। त्यसले गर्दाखेरि भोलि गएर कुनै सेवा प्रदायकले मबाट गएको कुनै सूचनाले फौजदारी कसुर हुन जान्छ भनेदेखि म किन पहिल्यै नहेर्ने भनेर उसलाई चाहिँ एक किसिमको रेगुलेटर बनाउनेछ। एउटा निजी सेवा प्रदायक राज्यको लागि नियमनकर्ताको रूपमा आउने दिन आयो भनेदेखि हामीले चाहिँ कस्तो खालको इन्टरनेट प्रयोग गर्ने हो? हामी बहुत नियन्त्रित इन्टरनेटको फेजमा चाहिँ जाँदैछौँ। त्यसले गर्दाखेरि
त्यसको अर्थ त हरेक आइएसपी अफिसमा एउटा सिडिओ र एउटा न्यायाधीश चाहिने जस्तो छाटा।
त्यो हुन्जेलसम्म उहाँहरूले के भन्नुभएको छ भने तिमी नै सिडिओ हो, तिमी नै न्यायाधीश हो, तिमी आफै छान के पठाउनु हुन्छ के पठाउनु हुँदैन तिमी आफै हेर। यदि तिमीले पठाएको कुनै कन्टेन्टले भोलि गएर कसैलाई अपराध गर्न दुरुत्साहन गर्यो भने त्यसको लागि तिमी जिम्मेवार भनेको छ। भनेपछि यदि म जिम्मेवार हुन्छु भने म त फिल्टर गर्न थाल्छु नि त भोलि त्यो कुनै पनि कन्टेन्ट नजाओस् भनेर। किनभने कन्टेन्ट गयो मान्छेले हेऱ्यो भने त म जिम्मेवार भएँ। भनेपछि अहिलेको लागि तिमी नै सिडियो, अहिलेको लागि तिमी नै न्यायाधीश, के खटन पटन गर्नुपर्छ, कस्तो इन्टरनेट पठाउने तिम्रो जिम्मा है भनेर हामी प्राइभेट सेक्टरलाई भन्दैछौँ। भनेपछि हामी कस्तो इन्टरनेटको दुनियाँमा युगमा प्रवेश गर्दैछौँ विचार गरौँ। धन्यवाद।
आज अलि फरक किसिमका कुराहरू आए, अलिकति चिन्ता लाग्ने विषयहरू पनि आए। राज्यले गर्नुपर्ने नियमनका कुराहरूमा चाहिँ प्राइभेट सेक्टरलाई घचघच्याउने, उनीहरू चाहिँ तर्सेर हामी चाहिँ कसरी अगाडि बढ्ने भनेर उनीहरूले सोच्ने, त्यस्तै गरेर जनसाधारणले चाहिँ नागरिकले आफ्नो अधिकार प्रविधिमा पुर्याउनु पर्ने पहुँच, उहाँहरूको चाहिँ सामाजिक सञ्जाल प्रयोग गर्न पाउने अधिकार, त्यस्तै गरेर स्वतन्त्र अभिव्यक्ति गर्न पाउने अधिकार, यी कुराहरूमा चाहिँ अलिकति हामीले हाम्रा यो पडकास्टबाट केही सुझावहरू समितिले लिएर केही परिमार्जन गर्यो भने हामीलाई खुसी नै लाग्नेछ। र आज हामीले कुराकानी गऱ्यौँ, हामीसँग हेमपाल श्रेष्ठ, सन्तोष सिग्देल, सञ्जीव घिमिरे, तारनाथ दाल र म सहजमान श्रेष्ठ सबैजना चाहिँ सूचना प्रविधि तथा अभिव्यक्ति स्वतन्त्रताका अभियन्ता हुनुहुन्छ। र हेमपाल श्रेष्ठजी, सन्तोष सिग्देलजी, सञ्जीव घिमिरेजी चाहिँ अधिवक्ता पनि हुनुहुन्छ। हामीलाई आजको यो पडकास्टमा बिदा दिनुहोस्। पछि फेरि हामी यस्तै विषय र यही विषयमा पनि अझ अगाडि बढेर यो पडकास्टमा छलफल गर्नेछौँ। धन्यवाद।